Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. सुर्खेतको वीरेन्द्रनगर 6 गोदाम लाइनका अग्निपीडितका लागि व्यवसायीले संकलन गरेको 8,86,000 रुपियाँ वितरण. जाजरकोटको जुनीचाँदे 3 भाइरलका कारण थप एकजनाको ज्यान गयो.
आफूले नभई प्रधान न्यायाधीशले नै अदालतको अवहेलना गरेको डाक्टर केसीको दावी. केसीलाई पक्राउ गरेकोमा चौतर्फी विरोध.
एमाले र माओवादी केन्द्र बीच एकता प्रक्रिया सुरु. सरकार गठन अगाडि नै एकताको सन्देश दिने तयारी.
र खप्तड गोल्ड कपमा रूपन्देही 11 अन्तिम 8 प्रवेश. राष्ट्रिय महिला फुटबलमा एपीएफ र पुलिस विजयी. हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. गत 8 विद्युत सट हुँदा भएको आगलागीबाट क्षति भएका वीरेन्द्रनगरका व्यवसायीलाई संयुक्त व्यवसायी समूह सुर्खेतले 8,86,000 रुपियाँ प्रदान गरेको छ. राहत रकम संकलन अभियान शुरू गरेको संयुक्त व्यवसायी समूहले हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरेर व्यवसायीहरूले राहत रकम हस्तान्तरण गरेको हो. आगलागीबाट क्षति भएका 15 व्यवसायी समूहहरूलाई पूर्ण र आंशिक क्षतिका आधारमा दुई तहमा राखेर समूहले रकम उपलब्ध गराएको छ. क्षति भएका रोशन तिवारी, स्याङ्जा सु सेन्टर, डम्बर रोकाय, राजकुमार श्रेष्ठ, मकर गरङ, गङ्गा बहादुर, त्यस्तै सैजु, डम्बर श्रेष्ठ, पूजा सिंह, भानुभक्त बराल, भूपेन्द्र लामिछाने र भीम आचार्यलाई 71,000 रुपियाँ राहत स्वरूप उपलब्ध गराइएको छ. यस्तै आंशिक क्षति भएका उदय बहादुर शाही, जीवन प्रसाद शाह, श्यामराज नेउपाने, झोक प्रसाद पौडेललाई 21,000 राहत रकम उपलब्ध गराइएको छ. त्यसै गरी राति 10 बस पार्क नजिकै रहेका पसलहरूमा आग लागि हुँदा 4,32,00,000 क्षति भएको जनाइएको छ. व्यवसायको राहत संकलन अभियानमा सबैभन्दा धेरै व्यवसायी सूर्य खड्काले 71,000, पदम खड्काले 51,000 रुपियाँ प्रदान गर्नुभएको छ. सहयोग रकम हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहन माया ढकालले नगरपालिकाका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताउनु भएको छ. यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत मुकुन्द नाथ योगीले आग लागि पीडितहरूले जिल्ला प्रशासन कार्यालय बाट पहिलो चरणको राहत प्राप्त गरेको भन्दै संयुक्त व्यवसायको राहत संकलन अभियानले पीडितलाई सहयोग मिलेको बताउनु भएको छ. नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतका अध्यक्ष सूर्य विक्रम थापाले संयुक्त समूहले 8,86,000 रुपियाँ संकलन गरेको बताउनुभयो.
अदालतको अवहेलना मुद्दामा पक्राउ पर्नुभएका डाक्टर गोविन्द केसीको बयान सकिएको छ. सर्वोच्च अदालतमा बयान दिँदै केसीले आफूले नभई प्रधान न्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको दावी गर्नुभएको छ. केसीले दिएको बयानमा प्रधान न्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उहाँमाथि न्यायिक छानबिन गरी कार्यवाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीलाई सफाई दिएको प्रकरणमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने लगायतका माग गर्नुभएको छ. डाक्टर केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उहाँबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कार्यवाही गर्न माग समेत गर्नुभएको छ. न्यायाधीश द्वय ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको बहस भने हिजो हुन सकेन. डाक्टर अस्ति राति अनसन स्थलबाट पक्राउ गरिएका डाक्टर केसीलाई सिंहदरबार स्थित प्रहरी वृत्तमा राखिएको छ.
यसैबीच डाक्टर केसीलाई पक्राउ गरेकोमा चौतर्फी विरोध भएको छ. केसीलाई पक्राउ गरेको विरोधमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायत नागरिक अगुवाहरूले राजधानीमा प्रदर्शनी मार्गमा प्रदर्शन गरेका छन्। यस्तै सामाजिक सञ्जालमा समेत यसको विरोध भएको छ भने केसीको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनहरूले पनि प्रदर्शन गरेका छन्। चिकित्सक संघले डाक्टर केसीलाई अस्पताल परिसरबाटै प्रहरीले हिरासतमा लिएकोमा आपत्ति जनाएको छ. संघका महासचिव डाक्टर लोचन कार्कीले निकालेको विज्ञप्तिमा केसीलाई अस्पताल परिसरबाटै पक्राउ गरेकोमा दुःख व्यक्त गरिएको छ। डाक्टर केसीले गरेको सत्याग्रहकै कारण चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनीय प्रगति हासिल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
चिकित्सा क्षेत्र सुधारको मागसहित आन्दोलनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा बाँकेको नेपालगञ्जमा पनि प्रदर्शन भएको छ। युवा विद्यार्थीको नेतृत्वमा नेपालगञ्जको बिपिचोकमा प्रदर्शन गरिएको हो। उनीहरूले केसीलाई पक्राउ गर्नु निन्दनीय काम भएको भन्दै केसीलाई छोड्न माग गरेका छन्।
जाजरकोटको जुनी चाँदे तीनमा भाइरलका कारण थप एकजनाको ज्यान गएको छ। हिजो बिहान जुनी चाँदे गाउँपालिका तीनका 58 वर्षीय लाल बहादुर भण्डारीको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्ण बहादुर खत्रीले बताउनुभयो। अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार समेत जारी राखिएको खत्रीले बताउनु भएको छ। यो सहित जाजरकोटमा भाइरलबाट यसपालि मात्रै ज्यान गुमाउनेको संख्या 12 पुगेको छ।
सुर्खेत सहित देशैभर चिसोले जनजीवन प्रभावित भएका बेला मौसमविदले अब बिस्तारै देशभर नै तापक्रम बढ्दै जाने अनुमान गरेका छन्। मौसमविद समीर श्रेष्ठले अबको केही दिन देशभरिकै मौसम सफा रहने भएकाले जमिनको ताप आकाशमा बहने र हावा चल्ने हुँदा न्यूनतम तापक्रम बढ्ने बताउनु भएको छ। सुर्खेतमा अस्तिको तुलनामा हिजो कम चिसो महसुस गरिएको छ। पश्चिम तराईका बाँके बर्दियामा भने एक साताभन्दा लामो शीतलहरका कारण जनजीवन कष्टकर भयो। सुनौ बर्दिया सहकर्मी भावुक योगीले तयार पारेको यो रेडियो सामग्री।
एक हप्ता यता बर्दिया सहित पश्चिम तराईका जिल्लामा 81 चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ। पहाडी जिल्लाहरूमा परेको हिमपातले बर्दिया, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा चिसो बढेको छ। चिसो बढेपछि बालबालिकादेखि बुढाबुढीसम्म सबैलाई कष्ट भएको छ। भुरी गाउँका नन्दराज लामिछाने,
चिसो एकदम निकै अनायास बढ्यो। चिसो पनि हिजो पनि असाध्यै नै जाडो थियो। हामीहरू त अब दाउरा बालेर दिनभरि नै आगो ताप्नु पर्ने यस्तो अवस्था सिर्जना भएको छ। आज पनि चिसै छ, एकदम अत्याधिक जाडो छ। दाउरा बालेका छौँ, बसेका छौँ। जनजीवन कष्टकरै छ। अब विद्यालयमा अब परीक्षाको बेला आएको छ, विद्यार्थीहरू कठाङ्ग्रिने अवस्था छ।
चिसोका कारण बजार क्षेत्रमा पनि चहल पहल घट्दो छ भन्नुहुन्छ व्यापारी अर्जुन भण्डारी।
5-6 दिनदेखि धेरै चिसो बढेर गएको छ। मान्छेहरू बाहिर निस्किन सक्ने अवस्था पनि छैन, शीतलहर बढी परेको छ। मान्छेहरू आगो तापेर कठाङ्ग्रेर बसिरहेको स्थिति छ। बजार पनि अलिक सुनसानै छ।
चिसो बढेपछि हाट बजारमा तरकारी लिएर जाने व्यापारी पनि समस्यामा छन्। घरमा दाउरा नहुँदा आगो बालेर ताप्न पनि समस्या भएको छ। अर्का व्यापारी चिल्लु थारू,
अरे हाम्रो त यस्तो गाह्रो भइरहेछ कि बिल्कुल चिसोले गर्दा एक बोरा आलु बेच्न जाने पनि बहुत गाह्रो भइरहेछ। बाहिर निस्किनै गाह्रो भइरहेछ, घरबाट बाहिर निस्किने समस्या भइरहेछ। के गर्ने अब, दाउराको पनि समस्या छ। अब बाहिर आगो बालम भनेपछि के दाउरा पात केही छैन।
यस्तै 81 शीतलहर बढेपछि स्थानीयले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउने गरेका छन्। बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुर बाबा, बाह्र बर्दिया र बाँसगढी नगरपालिका तथा गेरुवा र बढेताल गाउँपालिकाका मुख्य बजार र चोक चौतारामा आगो बालेर ताप्ने गरेका छन्। आगो ताप्दै गरेकी भूमिका बोली,
एकदमै चिसो बढेको छ। अब यो चिसोले बुढाबुढी र बच्चा बच्चीमा अब अलिकति असर पारिरहेको छ भन्नुपर्छ। अब हामीहरूलाई अब अलिकति जवानी अवस्थाको मान्छेलाई पनि धेरै चिसो गराएको छ। अब जति कपडा लगाउँदा पनि कपडाले खासै त्यति काम गरिरहेको जस्तो छैन। अब दाउराहरू बालेर बस्नु परेको छ, त्यही भएर आगो तापेर बसिरहेको।
जिल्ला अस्पताल बर्दिया, स्वास्थ्य चौकी लगायत स्थानीय मेडिकलमा चिसोका बिरामी बढेका छन्। चिसोबाट बच्न प्रशस्त तातो झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउने, आगो ताप्ने र चिसोले गर्दा स्वास्थ्यमा समस्या भए स्वास्थ्य संस्थामा जान सुझाव दिनुहुन्छ नेवलापुर स्वास्थ्य चौकीका प्रमुख विष्णु प्रसाद ग्यामाले।
चिसो चाहिँ असाध्यै बढेको चाहिँ महसुस गरिएको छ र अहिले खास गरी 5 वर्ष मुनिका बच्चाहरूमा यसको असर अलिक बढी देखिएको छ भने वृद्ध वृद्धाहरूमा र ज्येष्ठ नागरिकहरूमा पनि यसको असर अलिकति बढी हामीले देखेका छौँ। यस्तो बेलामा खास गरी आफैले नै आफ्नो स्याहार सुसार गर्न अति उत्तम हुन्छ। झोलकुराहरू प्रशस्त पिउने, तातो झोलकुराहरू पिउने अनि आगोको व्यवस्था होस् घरमा। यसो बच्चा बच्ची बुढाबुढीको लागि चाहिँ आगो ताप्ने व्यवस्थाको चाहिँ म्यानेजमेन्ट गर्दा राम्रो हुन्छ र न्यानो कपडा लगाउने र काम छैन भने अनावश्यक रूपमा बाहिर ननिस्किँदा राम्रो हुन्छ र केही समस्या देखियो, स्वास्थ्यमा समस्या देखियो भने तुरुन्तै स्वास्थ्य चौकीमा आउँदा राम्रो।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको वीरेन्द्रनगर छ गोदाम लाइनका अग्नि पीड़ितका लागि व्यवसायले संकलन गरेको 8,86,000 रुपियाँ वितरण, जाजरकोटको जुनी चाँदे तीनमा भाइरलका कारण थप एकजनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेतको वीरेन्द्रनगरमा भोलिबाट 29 गतेसम्म माघे संक्रान्ति मेला लाग्ने भएको छ। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर मेलाको लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। स्थानीय संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागि प्रचार प्रसार समितिका संयोजक दीपबहादुर राणा मगरले जानकारी दिनुभयो। मेलामा मगर जातिका विभिन्न परिकारका नास्ता खाना लगायत सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको संयोजक मगरको भनाइ छ। मेलामा धनुषबाण, छेलो, एकल नृत्य लगायतका थुप्रै प्रतियोगिताको आयोजना समेत गरिएको उहाँले बताउनुभयो। 14,00,000 लागत लाग्ने मेलामा 25,000-30,000 दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ। खेलकुद रंगशालामा लाग्ने मेलामा यस वर्ष 20 रुपियाँको टिकटको व्यवस्था गरिएको आयोजकको भनाइ छ। मेलाको उद्घाटन नेपाल मगर संघका पूर्व महासचिव तथा अहिलेका सांसद बसन्त घरतीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 7 पहाडाको एक घरमा आगलागी हुँदा 2,00,000 रुपियाँ बराबरको क्षति भएको छ। आगलागीबाट स्थानीय हरिरूप शाहीको 2 कोठे घर जलेको छ भने घरमा भएका लत्ता कपडा, 1.5 तोला सुन र अन्नपात सबै नष्ट भएको छ। केटाकेटीहरूले सलाई खेल्ने क्रममा काँटी सल्किएपछि नजिकैको घाँसमा आगो सल्किए र आगलागी भएको पीड़ित हरिरूप शाहीले बताउनुभयो।
पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बसेको छ। पार्टी एकता थप छलफल गर्न दुई पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बसेको हो। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकमा वैचारिक विषयमा एकरूपता र सांगठनिक एकताको गृह कार्य गर्न कार्यदल गठन सम्बन्धी विषयमा छलफल भएको छ। अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीचमा एकता प्रक्रियालाई गति दिने सम्बन्धमा यसअघि नै छलफल भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको पार्टी एकताको बारेमा विस्तृत छलफल गरेका छन्। उनीहरूले सरकार गठन अघि नै एकता प्रक्रियाको सन्देश समेत दिने बताएका छन्।
निर्वाचन आयोगमा राष्ट्रिय सभाको चुनावका लागि अहिलेसम्म 10 वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। माघ 24 गते हुन लागेको चुनावका लागि 10 वटा राजनीतिक दलले मात्रै दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमल सिन्हाले बताउनुभयो। नेपाली कंग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातन्त्रवादी र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित मधेसवादी दलले पनि अझै दल दर्ता गरेका छैनन्। आयोगले यही पुष 14 गतेदेखि 28 गतेसम्म राष्ट्रिय सभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएका छन्। राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट 8 जनाका दलले 56 जना निर्वाचित हुनेछन् भने 3 जना सरकारको सिफारिसमा उपराष्ट्रपतिले चयन गर्ने व्यवस्था छ।
सरकारले तराईका बाढी पीड़ितका लागि 1,04,00,000,000 बढी रकम विनियोजन गरेको छ। गत साउनमा तराईका जिल्लामा गएको बाढीका कारण क्षति बेहोरेका पीड़ितलाई घर मरमत, चिसोबाट जोगाउन, न्यानो लुगा खरिद गरी वितरण गर्न गृह मन्त्रालयलाई 1,04,06,50,000 रुपियाँको अख्तियार दिएको छ। राहत वितरणका लागि अर्थ मन्त्रालयबाट रकमको निकासा भइसकेको छ भने राष्ट्रिय पुननिर्माण प्राधिकरणले समेत यस विषयमा तयारी गरिरहेको छ। सरकारले प्रति परिवार घर मरमत गर्न 15,000 र न्यानो कपडा खरिद लागि 10,000 रुपियाँ वितरण गर्ने जनाएको छ। बाढीपछिको पुनर्स्थापना आवश्यकता आकलन प्रतिवेदन अनुसार 18 जिल्लामा पहिचान भएका 41,626 घरधुरीलाई क्षति पुगेको छ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले अनिरा सोभ्यू राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको छ। अनिरा सोभ्यूले गत 18 गते शान्ति वाटिकामा शान्तिपूर्ण जुलुसमा रहेका विद्यार्थीलाई निर्मम प्रहार गर्ने प्रहरीलाई अविलम्ब कार्यवाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिक तर्फको मत सार्वजनिक नगरेको भन्दै अनिरा सोभ्यूले मुद्दा जुलुसमा प्रहरीले बल प्रयोग गर्दा अनिरा सोभ्यूका महासचिव ऐन बहर लगायतका नेता कार्यकर्ता घाइते हुनुभएको थियो। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष प्रकाश वस्तीले अविलम्ब प्रक्रिया अघि बढाउने बताउनु भएको छ।
नेपाली कंग्रेसका नेता विश्वप्रकाश शर्मा कंग्रेसको प्रवक्तामा नियुक्त हुनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई प्रवक्तामा नियुक्त गर्नुभएको सभापति देउवाका संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। शर्मा नेपाली कंग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएको छ। भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै केही राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेको नेपालगंज नाका भएर भारतको दिल्ली हुँदै खाडीमुलुक लगिएका 6 महिलाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकी, इलाका प्रहरी कार्यालय जमुना र माइती नेपाल नेपालगंजको टोलीले नेपालगंजको जमुना नाकाबाट उनीहरूको उद्धार गरेको हो। बारा, सिन्धुपाल्चोक, सर्लाही, धादिङ लगायतका जिल्लाका ग्रामीण भेकाबाट महिलालाई वैदेशिक रोजगारीका लागि कुवेत दुबईमा पठाइदिने भन्दै काठमाडौँबाट नेपालगंज हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा महिलाको प्रहरी र माइती नेपालको टोलीले उद्धार गरेको हो। महिलालाई भारततर्फ लैजाने कार्यमा संलग्न सिन्धुपाल्चोकको लम्बु गाउँपालिका एकका सूर्य तामाङलाई पक्राउ गरी मानव बेचबिखन तथा असार पसार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी राजेन्द्र अरियालले जानकारी दिनुभएको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। उत्तर कोरिया र दक्षिण कोरिया बीच उच्च स्तरीय वार्ता शुरू भएको छ। पछिल्लो 2 वर्षमा पहिलो पटक दुई कोरिया बीच वार्ता भएको हो। उत्तर र दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सीमामा पर्ने पनमुन जोन गाउँको पीस हाउसमा वार्ता भएको छ। यो वार्तामा दक्षिण कोरियामा हुने 2018 शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले सहभागिताबारे छलफल हुने भएको छ। वार्तामा दुई देशको सम्बन्ध सुधारबारे पनि कुराकानी हुने दक्षिण कोरियाले बताएको छ। निकै खराब सम्बन्धमा रहेको दुई छिमेकीको यो वार्तालाई विश्वव्यापी रूपमा भने चासोका साथ हेरिएको छ।
धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा विजयी हुँदै रूपन्देही 11 क्वार्टर फाइनल प्रवेश गरेको छ। प्री क्वार्टर फाइनलमा भुटानको डुकिस्टार क्लबलाई 3-2 गोल अन्तरले पराजित गर्दै रूपन्देही 11 क्वार्टर फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा 2-0 अग्रता लिएको रूपन्देही 11 दोस्रो हाफमा थप 1 गर्यो भने 2 खाएको हो। रूपन्देही 11 लागि अमर डोङ्गलले 2 र मनिष थापाले 1 गर्नुभयो। भुटानले अन्तिम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार बेहोर्न परेको हो। रूपन्देहीले क्वार्टर फाइनलमा अब बाई पाएर क्वार्टर फाइनलमा पुगेको मनाङ मर्स्याङ्जीसँग प्रतिस्पर्धा गर्ने भएको छ। आज सेमी फाइनल प्रवेशका लागि सिएमजी सङ्कटा र एपिएफ बीचमा प्रतिस्पर्धा हुने भएको छ। माघ 1 चल्ने प्रतियोगिताको विजेताले 11,11,111 र उपविजेताले 5,55,555 रुपियाँ पाउने भएका छन्।
र खेलकै अर्को प्रसंगमा राष्ट्रिय महिला लीग फुटबलको सुपर लीगमा हिजो नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स 7-2 भएका खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई 1-0 र एपीएफले आर्मीलाई 2-1 हराएको हो। पुलिसलाई जिताउन एक मात्रै गोल रूपा थापा मगरले र एपीएफको जितमा अनिता केसी र अनिता बस्नेतले गोल गर्नु भएको छ। सुपर लीगमा विभागीय 3 टोली र सुदूरपश्चिम विकास क्षेत्रको टोली रहेका छन्। सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। उपाधिसँग विजेताले भने 1,00,000 रुपियाँ पुरस्कार हात पार्ने भएका छन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगर 6 गोदाम लाइनका अग्निपीडितका लागि व्यवसायीले संकलन गरेको 8,86,000 रुपियाँ वितरण। जाजरकोटको जुनिचाँदे 3 भाइरलका कारण थप 1 ज्यान गयो।
आफूले नभई प्रधान न्यायाधीशले नै अदालतको अवहेलना गरेको डाक्टर केसीको दावी। केसीलाई पक्राउ गरेकोमा चौतर्फी विरोध।
एमाले र माओवादी केन्द्र बीच एकता प्रक्रिया सुरु। सरकार गठन अगाडि नै एकताको सन्देश दिने तयारी।
र खप्तड गोल्ड कपमा रूपन्देही 11 अन्तिम 8 प्रवेश। राष्ट्रिय महिला फुटबलमा एपीएफ र पुलिस विजयी। हवस् त, अहिले बिहान 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौ। नमस्कार।